नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईलाई स्वागत छ। म पीटी लोप्सन। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसियाफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, घेरखुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसियाफ आपतकालीन अवस्थामा प्रतिकारियाका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसियाफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 221 अंक हो। आजको कार्यक्रममा हामी विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छताको कमी हुँदा पठन पाठनमा पर्ने असर तथा सरकारले तयार पारेको खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी निर्देशिकाले गरेको व्यवस्थाका विषयमा विभिन्न सामग्री प्रस्तुत गर्नेछौ। विद्याको मन्दिर विद्यालय जहिले पनि सफा र स्वच्छ हुनुपर्छ भन्ने मान्यता भए पनि सबैजसो विद्यालयमा चर्पी, खानेपानीको सुविधा तथा फोहोर व्यवस्थापनको प्रबन्ध मिलाइएको हुँदैन। विद्यालय सरसफाई भनेको चर्पी हुनु मात्र होइन, विद्यार्थी संख्याको अनुपातमा शौचालयको व्यवस्था, हात धुने ठाउँ, महिनावारी सरसफाई तथा स्वच्छता, खानेपानी र सरसफाईको समान अवसर जस्ता विषय पनि विद्यालय सरसफाई भित्रै पर्दछ। यति मात्र होइन, विद्यालयको खानेपानी सुरक्षित हुनुपर्छ, बालबालिकाले ल्याउने खाजा र क्यान्टिनमा बेच्न राखिएका खाजा सुरक्षित हुनुका साथै विद्यालय वरपरको वातावरण पनि सफा र सुग्घर हुनुपर्दछ। तर सबैजसो सामुदायिक विद्यालयमा विद्यालय सरसफाईका लागि आवश्यक न्यूनतम मापदण्ड पनि पूरा हुँदैनन्। हामीले काठमाडौँको मंगल माध्यमिक विद्यालय किर्तिपुरका विद्यार्थीलाई विद्यालयमा भएको सरसफाई सुविधा र पर्याप्त सरसफाई सुविधा नहुँदा पढाइमा हुने असरका बारेमा सोधेका छौं।
मेरो नाम चाहिँ अनिसा लामा। टोयलेट भएन भने त अब हामी कता गएर, अब जे होस् अब हामी के गरे पनि बाहिर गएर अब टोयलेट गरेर, अब वातावरण त फोहोर भयो नि त, अब पानी भएन भने त अब हामी पानी त चाहिहाल्छ हाम्रो लाइफमा, त के गर्यो हामीले त बाहिर जानु पर, बाहिर गए पनि अब हामी टाइम लाग्छ, अब के गर्यो हामी स्कुलमै भएको भए त सजिलो हुन्थ्यो नि त, अब के गरी नभएको भए त अब टाइम पनि लाग्छ, बाहिर गइरहनु पर्छ, अनि पानी पनि हुँदैन, पानीले पनि धेरै असर पार्छ, हामीलाई पनि धेरै गाह्रो हुन्छ, अब कहिले अब हामी टोयलेटमा लाइन बसिरहनु पर्छ, अनि टोयलेट पनि फोहोर भइरहेको हुन्छ।
पुष्पक साई, 8 कक्षामा। हाम्रो विद्यालयमा यदि सरसफाई भयो भने हामी सब स्वस्थ हुन्छौँ विद्यार्थीहरू। यदि विद्यालय नै सरसफाई भएन भने त हामीले के गर्न सक्छौँ? र हामी सबै सरसफाई हुनुपर्छ। विद्यालयमा सरसफाई धेरै महत्त्वपूर्ण छ, जस्तै विद्यालयको ह्यान्डवास भयो, टोयलेटदेखि लिएर वाटरहरूदेखि लिएर अब फुडहरू सबै सरसफाई हुनुपर्छ विद्यालयको। हामीलाई केही पनि रोग लाग्न सक्छ विद्यालयमा सरसफाई भएन भने। कुनै पनि विद्यार्थीले यदि विद्यालयमा सरसफाई भएन भने हामी रोगी हुन सक्छौँ। अनि विद्यालयमा राम्रोसँग यदि जस्तै विद्यालयमा हामी पढिरहेको विद्यालयमै हामी भइरहेको बेला यदि यताउताबाट धेरै फोहोरहरू हाम्रो विद्यालयकै यताउता पनि धेरै फोहोरहरू फालिरहेको छ है, त्यस्तो फोहोरहरूले गर्दा पनि कहिलेकाहीँ यस्तो गनाउँछ नि फोहोरहरू पनि, गनाउने फोहोरहरू पनि फाल्यो भने हामी विद्यार्थी पढ्न पनि गाह्रो हुन्छ, त्यसैले विद्यालय वरिपरि र विद्यालय पनि सफा हुनुपर्छ। यताउता फोहोरहरूलाई सङ्कलन गर्ने अनि स्कुलमा सबैहरूको खाजाहरूदेखि लिएर अब कतिहरूले जङ्क फुड खान्छ है, जङ्क फुड अनि सबैलाई म्यामहरूलाई भन्न लगाएर चेक लगाउने, जङ्क फुड पनि खान नदिने विद्यालयमा, अनि क्यान्टिनको खाजाहरू पनि हेर्ने, क्यान्टिनको स्वस्थ छ कि कतिको स्वस्थ छ भनेर त्यो सबै हामी हेर्छौँ अबदेखि।
मेरो नाम सङ्गीता बिके, गर्ल्स सहयोग अवस्था राम्रै छ, तर अब सबैजनाले फोहोर हुन्छ, प्याडहरू यत्तिकै भुइँहरूमा फ्याँकिराखेको हुन्छ, डस्टबिन राखेको हुँदैन, त्यसैले त्यही मान्छेहरूले त्यहीँ गर्ल्सहरूले चाहिँ प्याडहरू त्यति फ्याँकिरहेको हुन्छ, क्लासमा गरी गाइदिएको हुन्छ, अब टिचरहरूले गाली गर्छ, कहाँ गएर आइस भन्नुहुन्छ, अनि हामी अब त्यहाँ लाइन लागिरहेको हुन्छ, त्यस्तै प्रोब्लमहरू हुन्छ।
मेरो नाम कुमार मोक्तान। मानिसलाई सही रूपमा होइन परिवर्तन गर्नलाई धेरै चाहिन्छ, घरमा मात्र नभएर पुरा सबै स्कुलमा बाहिर हिँड्ने बेला होइन रोडतिर सबैमा चाहिन्छ भनौँ न, जस्तै हामीहरू हात धुने ठाउँमा साबुनहरू भएर होइन साबुनबाट हामी हात धुन्छौँ, हामी बच्चाहरूलाई पनि सिकाउँछौँ स्कुलमा, स्कुलमा चाहिँ होइन फिल्टरबाट प्योर वाटर छ होइन अनि जारहरूबाट पनि ल्याउनुहुन्छ सरहरूले।
रविना भुजेल। अब विद्यालयमा पर्याप्त मात्रामा टोइलेट भएन भने अनि प्याड फेर्ने ठाउँहरू भएन भने अब गर्ल्सहरूलाई अब स्कुल आउन नि त्यति मन लाग्दैन, र अब धेरै जस्तो हाम्रो महिनावारी हुँदा गर्ल्सहरू स्कुल आएको नि देखेको छैन होइन हजुर, अनि अब डस्टबिनहरू अब त्यस्तो पर्याप्त मात्रामा राखिदिएन भने अनि अब चेन्ज गर्ने ठाउँ हुँदैन अनि धेरै समस्या पर्छ, अब पर्याप्त मात्रामा टोइलेट भएन र अनि त्यस्तो प्याड चेन्ज गर्ने ठाउँ भएन भने त अब स्कुल नआउनै लागिहाल्छ नि, यसले पढाइलाई पनि ठुलो असर पार्छ, अब कोर्स अगाडि बढिसकेका हुन्छ अनि यस्तो त्यही भएर टोइलेटहरू अनि टोइलेटहरू पनि पर्याप्त मात्रामा हुनुपर्दछ अनि प्याड फेर्ने ठाउँहरू गर्ल्सहरूको लागि नै हुनुपर्छ, त्यही भएर अब स्कुलको अब टिचरहरूलाई स्टाफहरूलाई अब हामी नि भन्नेछौँ अब यसको बारेमा समस्याहरू आएकाहरू समस्याहरूको बारेमा अनि अब उहाँहरूले पनि गर्ने हुनेछ भन्ने आशा गर्छौँ।
कविन अधिकारी। विद्यार्थीहरूकै कारणले हो नि, अब त्यो चिकम त्यही खान्छन् त्यही फालिदिन्छन् अनि सफा गर्ने मान्छेले पनि राम्रोसँग सफा गर्दैनन्, धेरै जाम हुन्छ धेरै, अब हामी एकछिन अब पाँच मिनट हाम्रो ब्रेक हुन्छ होइन, पाँच मिनटमा अब पाँच मिनट क्यू बस्नुपर्छ अनि त्यही भएर पुग्दै पुग्दैन हामीलाई, अनि अनि ढिला गयो भने पनि अनि सरले किन ढिला आएको भन्छ भन्नुहुन्छ, त्यस्तै हो। फर्स्ट पिरियड र सेकेन्ड पिरियड चाहिँ हाम्रो पढाइ हुन्छ, त्यसपछि चाहिँ हाम्रो ब्रेक हुन्छ क्या, अनि त्यही दुईवटा पिरियडको चारवटा पिरियडको बिचमा ब्रेक हुनेछ नि हो, त्यति बेला मात्रै हुन्छ। अब सरहरूसँग सहयोग मागेर थप शौचालय बनाउनु पर्यो होइन, अनि सबै विद्यार्थीहरूलाई चाहिँ पालो पालो गरेर बिस्तारै जाउँ अनि त्यहाँ अनि सरहरूलाई भनेर टोइलेट सफा गर्ने मान्छेले राम्ररी सफा गरिदिनु भन्नु।
मंगल माध्यमिक विद्यालय किर्तिपुरका विद्यार्थीले भने झैं सरसफाई सुविधा पर्याप्त नहुँदा बाल बालिकाको पढाइमा असर पुग्छ, विद्यार्थी संख्याको अनुपातमा शौचालय नहुँदा लामो समयसम्म पर्खनुपर्ने र पढ्नुपर्ने समय दिशा पिसाब गर्न छुटाउनु पर्दा पढाई प्रभावित हुने गरेको छ, विद्यालयमा सेनेटरी प्याड फेर्न मिल्ने खालको शौचालय नहुँदा महिनावारीको समयमा बालिकाहरू स्कूल नआउने र यसले बालिका शिक्षामा असर पर्छ, तर विद्यालयको सरसफाईको अवस्था सुधार्न विद्यार्थी आफैले पनि केही न केही गर्न सक्छन्। मंगल माध्यमिक विद्यालयमै सफा क्लब गठन गरिएको छ, सफा क्लबले विद्यालयको सरसफाईको अवस्थाबारे जानकारी राखी सुधारका लागि प्रयास गरिरहेको छ। मंगल माध्यमिक विद्यालयमा विद्यालयकै सक्रियतामा सात झण्डेपूर्ण सरसफाई कार्यक्रम समेत सञ्चालन भइरहेको छ, हामीले सफा क्लबकी संयोजक सृष्टि तामाङसँग क्लबले गर्ने क्रियाकलापका विषयमा छोटो कुराकानी गरेका छौं। सफा क्लबको कोअर्डिनेटर भएको कति भयो?
अस्ति भर्खरै मिसले बनाउनु भएको सायद तीन चार महिना भयो होला, तर सफा क्लबको गठन भएको चाहिँ तीन वर्ष अगाडिदेखि हो।
कोअर्डिनेटर चाहिँ रिक्त थियो खाली थियो तपाईँभन्दा अगाडि?
मभन्दा अगाडि चाहिँ कोअर्डिनेटर भन्ने बनाएको थिएन, अनि अस्ति भर्खर भर्खर बनाएको
हो। अब तपाईँ आएपछि सफा क्लबमा के कस्ता गतिविधि हुनेछन्?
पहिला चाहिँ हाम्रो सफा क्लब भनेर त्यति सबै चलिरहेको थिएन, मतलब सबैजना फुर्ती साथ काम गरिरहेको थिएन होइन, अनि जब आज यस्तो प्रोग्राम भयो अनि त्योभन्दा अगाडि अगाडिदेखि यो सात झन्डेको बारेमा सर ल्याएर भन्नुभयो अनि हाम्रो चाहिँ अरू अरू दिनहरूभन्दा चाहिँ पहिला जस्तो भन्दा चाहिँ अहिले चाहिँ धेरै अगाडि गइरहेको छ।
अहिले के गरिरहनु भएको छ?
जस्तै अब उहाँहरूले भन्नुभयो टोयलेट सफा गर्नको लागि टोयलेट एकदम फोहोर छ भन्नुभयो, अब त्यो टोयलेट सफा गर्नको लागि हार्पिकहरू चाहियो, ब्रसहरू चाहियो, अनि हाम्रो स्कुलको आर्थिक अवस्था नि अलिक कम भएको कारणले गर्दा हामीले जस्तै शुक्रबार शुक्रबारको दिन बच्चाहरूसँग खाजाको पैसाबाट 5 रुपियाँ हाल्ने, 10 रुपियाँ हाल्ने, अथवा जन्मदिनको बेलामा कसैले 50 रुपियाँ हाल्ने गरेर बजेट उठाएको छौँ, अनि त्यो बजेटलाई चाहिँ त्यस्तो सफाकै काममा युटिलाइज गर्ने कि?
त्यो त भौतिक काम भयो होइन, किन्ने केही गर्ने अनि त्यसलाई चाहिँ सफा गर्ने, साबुन किन्ने लगायतका कुराहरू, अब चाहिँ यो सफा क्लबले कसरी काम गर्छ?
आउने दिनहरूमा फेरि अब त्यो बजेटलाई सही ठाउँमा लगेर अनि सही ठाउँमा उपयोग गरेर अनि फेरि यस्तै सफाकै सरसफाइकै बारेमा जस्तै गीतहरू गाएर डान्स गरेर अथवा ड्रामा देखाएर अझै अगाडि लानेछौँ भन्ने मेरो विचार छ।
जस्तो यहीँनिर पनि त कतिपय साथीहरू हुनुहोला त्यस प्रकारका जसले सरसफाइप्रति त्यति ध्यान नराख्ने, त्यस्ता के क्रियाकलापहरू हुनेछन्, के योजना बनाउनु भएको छ?
अहिले त खासै योजना बनाएको छैन, तर अब आउने दिनहरूमा बनाउँछौँ। अनि हाम्रो स्कुलमा चाहिँ के छ भन्दाखेरि हिजो हामीलाई सरले भन्नुभएको थियो सबै टिचर अनि स्टुडेन्टहरूलाई एउटै टोयलेट हुनुपर्छ होइन, तर हाम्रो स्कुलमा चाहिँ के छ भन्दाखेरि टिचरहरू भन्नेमा अलि माथि पोस्ट हो, त्यसैले टिचरहरूको लागि एकदम सफा चाहिन्छ, स्टुडेन्टहरू त अलिक सानै हो, त्यसैले उनीहरूलाई जस्तो भए पनि हुन्छ भन्ने छ होइन, तर म चाहिँ यो यस्तो पोइन्टलाई चाहिँ चेन्ज गर्न चाहन्छु।
किन चाहिँदो रहेछ त विद्यालयमा सरसफाई, सरसफाईको अभावमा केसम्म हुने रहेछ विद्यार्थीहरूलाई?
सरसफाईमा चाहिँ 7 वटा चिज पर्छ, जस्तै सफा चर्पी, सफा खाना, महिनावारीको धारणा र सरसफाई, व्यक्तिगत सरसफाई र हात धुने, सुरक्षित पानी, सुरक्षित खाना। यो चाहिँ किन चाहिन्छ भन्दाखेरि अब जस्तै सबैलाई थाहा छ सफा पानी खानुपर्छ, सफा पानी खाएन भने रोग लाग्छ होइन, तर खानाको विषयमा कहिले कुरा आउँदैन, महिनावारीको विषयमा कहिले पनि कुरा आउँदैन हो, त्यो कुरालाई जोड दिनको लागि चाहिँ यो कार्यक्रम गठन गरेको थियो। अनि हाम्रो यो सरसफाइको बारेमा कुरा गर्दाखेरि चाहिँ हामी हरेक मान्छे बाँच्नको लागि त ऊ स्वरमा स्वस्थ हुनु पर्यो होइन, अनि त्यस पछाडि मात्र ऊ बाँच्न सक्दछ, अनि यो स्वस्थ रहनुमा चाहिँ सरसफाइले धेरै नै ठुलो भूमिका खेलेको हुन्छ। जस्तै अब स्वस्थ रहनु भन्दैमा सफा लुगा लायो, के अरे राम्ररी हिँड्यो, त्यस्तो मात्रै हुँदैन, यसमा उसले कसरी खाना खान्छ, कसरी हात धुन्छ, अनि उसले कस्तो कस्तो व्यवहार देखाउँछ त्यो समेत पनि आउँछ।
एउटा शौचालयको अभावमा अनि महिनावारी हुँदाखेरि प्याड फेर्ने ठाउँको अभावमा बालिका तथा बालकले कस्तो खालको चाहिँ शैक्षिक क्षति बेहोर्नुपर्छ?
हाम्रो स्कुलमा चाहिँ गर्ल्सहरूको लागि जम्मा 6 वटा चर्पी रहेको छ, र हामी सबैलाई थाहा छ एउटा चर्पी भनेको जम्मा 25 जना मान्छेको लागि हुन्छ, र हाम्रो स्कुलमा कम्तीमा पनि 600 जना स्टुडेन्ट रहेको छ, र यस्तो हिसाब गर्दाखेरि त त्यो 25 वटा एउटा टोयलेटलाई हुने त जम्मा 200-300 जाबो 6 वटा टोयलेटले 200-300 जना बाहेक अरू धेरैलाई अट्न त सक्दैन नि। अनि आम अब महिनावारीको कुरामा, महिनावारी भन्नासाथ सबैजना अलि गर्ल्स, अब हाम्रो स्कुलमा गर्ल्स टिचरहरूभन्दा बोइज टिचरहरू धेरै रहेका छन्, त्यसैले पनि मलाई महिनावारीमा हाम्रो स्कुल अलि अगाडि बढेको जस्तो मलाई लागेको छैन। अनि हाम्रो स्कुलमा चाहिँ महिनावारीको प्याडहरू राख्ने अनि त्यसलाई कसरी व्यवस्था गर्ने भन्नेबारे चाहिँ हाम्रो स्कुल अलिकति पनि अगाडि छैन जस्तो लाग्छ। अब जस्तै महिनावारीमा युज गरेको त्यो प्याडहरू जलाउनु हुँदैन भन्छ, तर हाम्रो स्कुलमा चाहिँ त्यसलाई जलाउने काम गर्छ होइन, अनि त्यो त्यसलाई कता राख्ने अनि कसरी व्यवस्था गर्ने भन्ने पनि हुँदैन होइन। त्यहाँ डस्टबिन, त्यो प्याड फाल्ने डस्टबिन पनि पुरै भरेर नि बाहिर राखेको हुन्छ, तैपनि त्यसलाई वास्ता गरिरहेको हाम्रो स्कुलले देखाएको छैन।
त्यसले त र त विद्यार्थीको पढाइलाई पनि असर पुर्याउँदो हो नि।
त्यसकारण पनि हाम्रो स्कुलमा महिनावारी हुँदाखेरि प्रायः गर्ल्सहरू एब्सेन्ट नै भइरहेको हुन्छ।
अब यसको नियमितताका लागि केही गर्न सक्छ सफा क्लबले?
त्यो त अब हाम्रो सभा क्लबको म्यामलाई थाहा होला होइन, अब हामी त सानो छौँ, अब हामीले टोयलेट बनाउने, अब त्यसलाई अझै व्यवस्था गर्ने यस्तो कुरा त हामीलाई पनि आउँदैन होइन, हामी इन्जिनियर पनि होइन, हामीलाई बनाउन पनि आउँदैन होइन।
बनाउने कुरातिर मात्र होइन, झकझक्याउने कुरा त हुन्छन् नि,
त्यो त हामीले बारम्बार सरलाई त भनिरहेछौँ होइन, तैपनि अब सर सायद केटा भएको कारणले होला गर्ल्सहरूको फिलिङ बुझ्नुहुन्न कि, म्यामले त बुझ्नुहुन्छ, अब भन्नुहुन्छ होला आउने दिनहरूमा, हामीले त बारम्बार भनिरहेको छौँ नि, त्यो पनि मान्नुहुन्न।
उहाँ हुनुहुन्थ्यो मङ्गल माध्यमिक विद्यालयको सफा क्लबका संयोजक सृष्टि तामाङ। सफा क्लबले विद्यालय सरसफाईका लागि आगामी दिनमा गर्ने कार्यक्रमका विषयमा कुराकानी गर्दै सामुदायिक विद्यालयमा हुने सरसफाईको कमी र यसले शैक्षिक गुणस्तरमा पार्ने असरलाई कम गर्नकै लागि सरकारले विद्यालयको खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी निर्देशिका तयार पारी स्वीकृतिको चरणमा रहेको छ। यसबारे शिक्षा विभागका उपनिर्देशक एवं विद्यालय स्वास्थ्य तथा पोषण शाखाका प्रमुख खेमानन्द भूषालसँग गरिएको कुराकानी बाँकी नै छ। अहिले भने सुनौ विद्यालय सरसफाईसँग सम्बन्धित यो गीत। यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संग्रहित सरसफाई गीती संग्रहबाट लिएका छौं।
विद्यालय पढ्ने ठाउँ हो, सफा राखौ स्वच्छ बनाऊ। विद्यालय पढ्ने ठाउँ हो, सफा राखौ स्वच्छ बनाऊ। विद्यालयको अगुवाईमा सरसफाइको अभियान चलाऊ। विद्यालयको अगुवाईमा सरसफाइको अभियान चलाऊ। सफा हरा भरा विद्यालयको क्षेत्र, छात्र छात्रालाई छुट्टै तर्फी विद्यालय भित्र फोहोर फाल्ने सुरक्षित खाल्डो, फोहोर फाल्ने सुरक्षित खाल्डो, स्वच्छ खाने पानी सबलाई सिकाउ, साबुन पानीले हात धुने पानी सबलाई सिकाउ, साबुन पानीले हात धुने पानी। विद्यालय कक्षा कोठा सफा राख्नु पर्छ, सरसफाइको कार्य योजना बनाउनु पर्छ। बाल मैत्री अपाङ्गता मैत्री, बाल मैत्री अपाङ्गता मैत्री, लैङ्गिक मैत्री सुविधाले विद्यालयलाई नमुना बनाऊ, जीवन उपयोगी शिक्षाले विद्यालयलाई नमुना बनाऊ, जीवन उपयोगी शिक्षाले। विद्यालय पढ्ने ठाउँ हो, सफा राखौ स्वच्छ बनाऊ। शिक्षक विद्यार्थी अभिभावक बाल क्लबहरू मिलेर व्यक्ति परिवार समुदायलाई सधैँ अगाडि सारेर, विद्यार्थी मार्फत समुदायको, विद्यार्थी मार्फत समुदायको पानी सुधार गर्न विद्यालयले नेतृत्व लिऊ, स्वच्छता प्रवर्धन गर्न विद्यालयले नेतृत्व लिऊ, स्वच्छता प्रवर्धन गर्न। विद्यालय पढ्ने ठाउँ हो, सफा राखौ स्वच्छ बनाऊ।
सरसफाई गीतपछि कार्यक्रम पानी र सरसफाईमा तपाईलाई फेरि स्वागत छ। कार्यक्रममा आज हामी विद्यालयमा खाने पानी, सरसफाई र स्वच्छताको कमी हुँदा पठन पाठनमा पर्ने असर तथा सरकारले तयार पारेको खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी निर्देशिकाले गरेको व्यवस्थाका विषयमा विभिन्न सामग्री प्रस्तुत गरिरहेका छौं। विद्यालयको खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी निर्देशिकाको अन्तिम मस्यौदा खानेपानी तथा सरसफाई मन्त्रालय हुँदै शिक्षा मन्त्रालयमा पुगेको छ। शिक्षा विभागको नेतृत्व र विद्यालयको खानेपानी तथा सरसफाई क्षेत्रमा क्रियाशील गैर सरकारी संस्थाहरूको सहकार्यमा निर्मित मस्यौदामा सामुदायिक विद्यालयमा हुनुपर्ने खानेपानी, सरसफाई र स्वच्छताका सुविधाहरू समेटिएको छ। हामीले शिक्षा विभागका उपनिर्देशक एवं विद्यालय स्वास्थ्य तथा पोषण शाखाका प्रमुख एवं निर्देशिकाको मस्यौदाकार मध्येका एक खेमनन्द भूषाललाई सोधेका छौं, विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छता निर्देशिकाको आवश्यकता किन पर्यो?
खास गरी चाहिँ यो विद्यालयमा स्वास्थ्य तथा सरसफाई भन्ने कुरा त अति नै महत्वपूर्ण छ, आवश्यक छ। तर यो स्वास्थ्य तथा सरसफाई सम्बन्धी विषय चाहिँ शिक्षा मन्त्रालयले भन्दा पनि खानेपानी तथा सरसफाई मन्त्रालयले हेर्ने सरसफाई सम्बन्धी विषय अनि स्वास्थ्य सम्बन्धी चाहिँ स्वास्थ्य मन्त्रालयले हेर्ने भन्ने जुन हाम्रो पुरानो कन्सेप्ट छ पछिल्लो समयमा आएर खास गरी हाम्रा डकुमेन्टहरूले अब सस्टेनेबल डेभलपमेन्ट प्लानमा भएको व्यवस्था त्यसपछि हाम्रो शिक्षा मन्त्रालय अन्तर्गत एसएसडिपी स्कुल सेक्टर डेभलपमेन्ट प्लानमा भएका व्यवस्थाहरू अनुसार चाहिँ अब विद्यालयको स्वास्थ्य तथा सरसफाई सम्बन्धी अरू सेक्टरल मन्त्रालयहरूसँग कम्बाइन्डली चाहिँ काम गर्नुपर्ने चाहिँ आवश्यकता छ र यसमा मिलेर गर्ने गरी चाहिँ हामीले चाहिँ सोच र कार्यक्रम चाहिँ अगाडि बढाएको अवस्था छ।
2007 साल यता विद्यालयहरू च्याउसरी खुले खुलाइए अनि त्यस पछाडि यो दौरानमा यति लामो समयसम्म पनि हामीसँग विद्यालय सरसफाइको अवस्था कस्तो हुने भन्ने कुरा केही पनि थिएन यसअघि।
यस अगाडि पनि थियो खास गरी हामीले शिक्षा मन्त्रालय अन्तर्गत चाहिँ हामीसँग स्वास्थ्य तथा शारीरिक विषयहरू नै कक्षा एकदेखि नै पढाइ हुने गर्छ। खास गरी हाम्रो शिक्षा मन्त्रालयले चाहिँ करिकुलममा व्यवस्था गर्ने र पाठ्यपुस्तक मार्फत चाहिँ विद्यार्थीहरूलाई चाहिँ यस सम्बन्धी ज्ञान दिने प्रचलन चाहिँ यो हाम्रो पुरानै हो। पछिल्लो समयमा आएर अन्य पाठ्यक्रमका अलावा अन्य कार्यक्रम मार्फत पनि विद्यार्थीहरूलाई चाहिँ यस सम्बन्धी विषयमा हामीले जानकारी गराउनुपर्छ भन्ने उद्देश्यले एउटा र अर्को चाहिँ हाम्रा डकुमेन्टमा भएका व्यवस्थाहरूले पनि हामीले चाहिँ यो खास गरी स्वास्थ्य र सरसफाई सम्बन्धी विद्यालयमा गरिने कार्यक्रमहरू चाहिँ शिक्षा मन्त्रालय शिक्षा विभाग मार्फत गर्छौँ र अहिलेसम्म खास गरी हामीले चाहिँ यो सरसफाई सम्बन्धी कार्यक्रममा चाहिँ खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रममा विद्यालयहरूमा वाससहितको शौचालय भनेर चाहिँ निर्माण गरिरहेको अवस्था छ। खास गरी हामीले हार्डवेयरतर्फ चाहिँ बढी काम गरिरहेका छौँ। अबको समयमा चाहिँ यो हार्डवेयर हामीले शौचालय बनाएर मात्रै नहुने रहेछ, कयौँ विद्यालयहरूमा शौचालय भएर पनि राम्रो प्रयोग नभएको सरसफाइयुक्त नभएको अवस्था भएको कारणले अबका दिनमा चाहिँ हामीले यो सफ्टवेयर सम्बन्धी अन्य कार्यक्रमहरू पनि अगाडि बढाउनु पर्ने चाहिँ आवश्यकता देखेका छौँ र त्यसैको सन्दर्भमा अहिले पछिल्लो समयमा आएर हामीले चाहिँ विद्यालय खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी निर्देशिका एउटा निर्माण पनि गऱ्यौँ। झन्डै एक वर्ष लगाएर विभिन्न जिल्लामा विभिन्न स्टेक होल्डरहरूसँग हामीले चाहिँ यसमा छलफल गरेर धेरै राम्रो एउटा डकुमेन्ट बनेको छ। खानेपानी सरसफाई मन्त्रालयबाट पनि त्यसमा फिडब्याक आएको छ। त्यो सबै समेटेर अन्तिम चरणमा चाहिँ हामीले शिक्षा मन्त्रालयमा पेस भइरहेको अवस्था छ। तर एउटा पछिल्लो समयमा हामीलाई चाहिँ के समस्या पर्यो भने अब यो निर्देशिका चाहिँ शिक्षा मन्त्रालयले स्वीकृत गर्ने लागू गर्ने या चाहिँ स्थानीय तहमा चाहिँ बाटै बन्ने भन्ने एउटा चाहिँ दुविधा भएको कारणले पास भइसकेको अवस्था छैन। यदि त्यो डकुमेन्ट पास भयो भने यसले विद्यालयको सरसफाई क्षेत्रमा चाहिँ धेरै राम्रो काम गर्छ, योगदान दिन्छ भन्ने लाग्छ मलाई चाहिँ। यदि कुनै हिसाबले त्यो भएन भने पनि हामीले 753 स्थानीय तहमा चाहिँ एउटा रेफरेन्स मेटेरियलको रूपमा चाहिँ यसलाई ड्राफ्ट नै भए पनि पठाउनुपर्छ होला जस्तो चाहिँ मलाई लाग्छ।
यहाँले निर्माणकै कुरा गर्नुभयो र निर्माणका क्रममा जम्मा जम्मी एक वर्ष लगाएर चाहिँ हामीले यो निर्देशिकालाई कसरी अन्तिम रूप दियौँ?
खास गरी चाहिँ यो सुरुवातमा चाहिँ वाटर एड भन्ने संस्थाले चाहिँ कन्सल्टेन्सी गरेर यो कुनै विज्ञबाट लेखाइएको रहेछ। त्यसपछि चाहिँ त्यो एउटा तयार भएको ड्राफ्ट गाइडलाइनलाई चाहिँ पछिल्लो समयमा हामीले धेरै स्टेक होल्डरहरूसँग यसलाई छलफलमा लयौँ, उहाँहरूसँग सुझाव लियौँ। जस्तै जिल्लामा हामीले छलफल गऱ्यौँ, विद्यार्थीहरूसँग छलफल गऱ्यौँ, शिक्षकहरूसँग छलफल गऱ्यौँ, योसँग सम्बन्धित अन्य सरकारवालाहरूसँग छलफल गऱ्यौँ। त्यसपछि खास गरी यो सरसफाई र स्वच्छताको उसमा काम गरिरहेका युनिसेफ, त्यसपछि WFP अनि आफै वाटर एड यिनीहरू संस्थाहरूका विज्ञहरूसँग हामीले छलफल गऱ्यौँ र पछिल्लो समयमा शिक्षा विभागका निर्देशक महानिर्देशकज्यूहरू समक्ष पनि यसको प्रेजेन्टेसन गरेर यसबाट फिडब्याक लियौँ। त्यसपछि फेरि हामीले यो खानेपानी तथा सरसफाई विभागमा गएर पनि त्यहाँको एउटा टास्क फोर्समा फेरि हामीले त्यसमा पनि फिडब्याक लियौँ र यो तमाम क्षेत्रमा फिडब्याक लिइसकेपछि त्यो सबै फिडब्याकहरूलाई समेटेर अहिले पछिल्लो समयमा चाहिँ अन्तिम रूप दिएर शिक्षा मन्त्रालयमा पेस भएको अवस्था छ।
अब यहाँले भने जस्तै शिक्षा मन्त्रालयले यसलाई पास गरे पनि या त भोलि स्थानीय तहले बनाउनु पर्ने अवस्था आए पनि यो निर्देशिका त एक दिन कार्यान्वयनमा आउँछ। यो निर्देशिकाले चाहिँ के कस्ता विद्यालय सरसफाई स्वच्छता तथा खानेपानीसँग सम्बन्धित कुराहरूको ग्यारेन्टी गरिएको छ।
यसमा चाहिँ खास दुई तिनवटा कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ भन्ने लाग्छ मलाई चाहिँ। पछिल्लो समयमा खास अन्तर्राष्ट्रिय स्तरमै एउटा स्टार यो सरसफाई तथा स्वच्छताको क्षेत्रमा स्टार एप्रोचको कन्सेप्ट चाहिँ ल्याइएको रहेछ। भर्खर भर्खर सुरुवात भएको त्यो स्टार एप्रोचको कन्सेप्टलाई चाहिँ हामीले यसमा चाहिँ समावेश गरेका छौँ, जसले गर्दाखेरि चाहिँ एउटा यसमा यस्तो सेल्फ एसेसमेन्ट मेकानिजम मिलाइया छ, स्वमूल्याङ्कन गर्छ विद्यालयले। यसमा 10 क्राइटेरिया राखिया छ, 10 क्राइटेरियामा हरेक पहिलो तारा, दोस्रो तारा र तेस्रो तारामा 10-10 इन्डिकेटरहरू राखिएको छ। यसमा स्वयं विद्यालयले आफै स्वमूल्याङ्कन गरेर आफ्नो अवस्था के छ भनेर उसले चाहिँ एउटा चाहिँ जान्ने अवसर प्राप्त गर्छ, पहिलो कुरो त्यो छ। त्यसपछि यसलाई एउटा चाहिँ प्रमाणीकरणका हिसाबले चाहिँ विद्यालयले भरेकोलाई विद्यालय व्यवस्थापन समितिमा पेश गर्ने, विद्यालय व्यवस्थापन समितिले सम्बन्धित स्थानीय तहमा पेश गर्ने र सम्बन्धित स्थानीय तहमा एउटा चाहिँ वासको समिति हुन्छ, त्यसले चाहिँ त्यसलाई चाहिँ प्रमाणीकरण गरिदिने र त्यो तपाईँको विद्यालयको एक तारा छ या दुई तारा छ या तीन तारा छ भनिदिने। यति भनिदिइसकेपछि पहिलो त के फाइदा हुने भयो भने विद्यालय स्वयंलाई चाहिँ आफ्नो अवस्था के हो अर्थात् भन्ने थाहा हुने भयो, अनि त्यसपछि कुनै पनि काम गर्ने चाहे सरकारी होस् चाहे गैर सरकारी होस् जस जोसुकैले त्यहाँ काम गर्न चाहे पनि भने पनि कुन चाहिँ इन्डिकेटरमा त्यहाँ सपोर्ट गर्नुपर्ने छ भन्ने कुरा त्यसले स्पष्ट देखाउने भयो। यसरी हेर्दाखेरि एउटा त नेसनल लेभलमा देशभरिका अहिले हामीसँग 35,000 स्कुल छन् भने 35,000 स्कुलमा हाम्रो टोटल एक तारा प्राप्त गरेका विद्यालय कति छन्, दुई तारा प्राप्त गरेका कति छन्, तीन तारा प्राप्त गरेका कति छन् भनेपछि हाम्रो ओभरअल सरसफाइको विद्यालयको अवस्था थाहा हुने भयो हामीलाई। यसलाई हामीले हाम्रो एमआइएस सिस्टममा जोड्न सक्यौँ भने एकै इन्फर्मेसन सिस्टमबाट देशभरिको रेकर्ड थाहा हुन्छ। र अर्को चाहिँ के हुन्छ, जसले काम गर्न चाह्यो त्यो विद्यालयमा उसले कुन क्षेत्रमा काम गर्ने भन्ने चाहिँ यो इन्डिकेटरहरूले स्पष्ट व्याख्या गर्छ, जसले गर्दाखेरि यो धेरै नै उपयोगी हुन्छ भन्ने चाहिँ मलाई लाग्छ।
एक तारा राम्रो कि तीन तारा राम्रो?
अब यो यसमा अन्तिम अपेक्षा गरिएको चाहिँ तीन तारा हो, तर विद्यालय त अब हामीले यसको एसेसमेन्ट गर्दै गर्दा यसलाई लागू गर्दै गर्दा एक तारा पनि नहुनसक्छ। त्यस कारण चाहिँ यहाँ टोटल ओभरअल तीन तारा गरेर 30 इन्डिकेटर छ भने उसले कतिवटा इन्डिकेटर प्राप्त गर्यो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। यदि विद्यालयले 30 इन्डिकेटर चाहिँ पुरा गरेको छ सरसफाइको अवस्थामा भने उसले तीन तारा प्राप्त गर्छ, त्यस कारण चाहिँ विद्यालयको अन्तिम लक्ष्य चाहिँ तीन तारा प्राप्त गर्ने नै हुन्छ। तर ऊ चाहिँ कुन अवस्थामा छ भन्ने थाहा हुन्छ र क्रमिक रूपमा उसले एक तारा, दुई तारा हुँदै तीन तारामा पुग्ने हुन्छ। यसमा चाहिँ
विद्यालयको अहिलेको आवश्यकता भनेको चाहिँ विद्यार्थी संख्याको अनुपातमा शौचालय नहुनु र महिनावारी स्वच्छताको व्यवस्था नहुनु, महिनावारी हुँदा पनि त्यो प्याड फेर्ने मिल्ने खालका शौचालयहरू नहुँदाखेरि कतिपय बालिकाहरूले स्कुल छाड्ने गरेका यस्ता यावत समस्याहरू भोगिरहेका छन्। त्यसलाई चाहिँ यो निर्देशिकाले कहाँनिर कस्तो व्यवस्था गरिएको छ?
अब पहिलो कुरा त यो निर्देशिकाले एउटा वासको सेक्टरमा विद्यालयमा के हुनुपर्ने भन्ने कुरा छर्लङ्ग बनाउँछ। त्यसपछि चाहिँ जस्तै अहिलेको सन्दर्भमा अब जस्तै शौचालयको संख्या चाहिँ सबै विद्यालयमा छैन भन्ने छ, लगभग हाम्रो डेटा अनुसार चाहिँ 80% भन्दा माथि यो फङ्सनल अवस्थामा छ भन्ने चाहिँ हाम्रो रेकर्डमा पनि छ। र यो इन्डिकेटरले खानेपानी अनि त्यसपछि सरसफाइ र त्यसपछि स्वच्छता यद्यपि गर्ल्सहरूको महिनामारीको समेत कुन अवस्था हुनुपर्ने, स्कुलले चाहिँ के प्रोभाइड गर्नुपर्ने भन्ने कुरा एकदमै स्पष्ट व्याख्या गरिएको छ। यसका इन्डिकेटरहरूले यो कुरालाई चाहिँ क्लियर रूपमा बताउँछन्। अब त्यसपछि विद्यालयलाई थाहा हुन्छ यो यो कुरा चाहिँ यहाँ अभाव छ, अनि विद्यालयले चाहिँ त्यसलाई पहल गर्नुपर्ने हुन्छ, त्यो कुरा पुरा गर्नुपर्ने हुन्छ। त्यो कुरा पुरा गर्नको लागि उसले अब शिक्षाका माथिल्लो निकायहरूमा पनि उसले माग गर्न सक्छ, स्थानीय तहमा पनि यो सम्बन्धी उसले प्रस्ताव गर्न सक्छ, अर्थात् एनजिओ आइएनजिओहरूमा पनि उसले चाहिँ हाम्रो अवस्था यो छ, हाम्रो डकुमेन्टले यो बतायो, अब यो क्षेत्रमा चाहिँ तपाईँहरूले सहयोग गर्नुपऱ्यो भनेर सरकारी तथा गैर सरकारी सबै क्षेत्रहरूबाट उसलाई सहयोग लिन पनि सजिलो पर्छ। र त्यसपछि चाहिँ यदि कुनै विद्यालयले जस्तै कुनै विषयमा सरसफाइ तथा स्वच्छताको विषयमा यो कुरा पुरा हामीले चाहिँ गर्नुपर्ने रहेछ भन्ने त पहिलो त यो निर्देशिकाले उसलाई जानकारी दिने भयो, त्यसपछि उसलाई त्यो पुरा गर्नको लागि चाहिँ उत्प्रेरित गर्ने भयो। त्यसको लागि आखिर गर्न त विद्यालयले नै गर्नुपर्छ, उसले नै अगाडि बढ्नुपर्ने हुन्छ।
विद्यार्थी र शौचालयको अनुपात कति तोक्नु भएको छ?
गर्ल्स र बोइजको अलिकति फरक छ। हामीले यो निर्देशिकामै चाहिँ केटीहरूको हकमा चाहिँ 25 छात्रा बराबर एउटा र केटाहरुको हकमा 40 छात्रा बराबर एउटा शौचालय हुनुपर्छ माध्यमिक तहमा भनेका छौ त्यो भन्दा तल्लो तहमा त यसको संख्या एउटै नै छ कुरा के छ भने यो अलिकति बढी समय चाहिँ छात्राहरुले प्रयोग गर्छन् भन्ने मान्यताको आधारमा छात्र भन्दा छात्राहरुको लागि चाहिँ बढी शौचालय आवश्यक पर्छ भन्ने मान्यता चाहिँ यसले राखेको छ
विद्यालयमा त अहिले यहाँले पनि भन्नुभयो एक त अपुग शौचालय छन् अर्को भएका शौचालय पनि प्रयोगविहीन अवस्थामा या त कतिपय चाहिँ कार्य सञ्चालनको अवस्थामा नरहेको अवस्था छ अब अहिले विद्यालयले भोगिरहेको के कस्ता विद्यमान समस्याहरू यो निर्देशिका कार्यान्वयनमा आइसकेपछि पूरा हुने अपेक्षा गर्न सकिन्छ
यसमा चाहिँ खास के हो भने खानेपानी सरसफाई र स्वच्छताको क्षेत्रमा एउटा विद्यालयमा चाहिँ कति कुरा कुन अवस्था हुनुपर्ने भन्ने चाहिँ यो निर्देशिकाले स्पष्ट व्याख्या गर्छ त्यसपछि त्यो पूरा गर्नको लागि सम्बन्धित विद्यालयले आफूले कार्यक्रम बनाएर विभिन्न निकाय तथा संस्थाहरूमा उसले सहयोग लिनुपर्ने या आफ्नै उसँग क्षमता छ भने उसले आफैले चाहिँ त्यो निर्माण गरेर उपलब्ध गराउनुपर्ने कुराको चाहिँ यो निर्देशिकाले चाहिँ व्याख्या गर्छ त्यसकारण चाहिँ यसको मूल उद्देश्य भनेको पहिलो त विद्यालयको मूल्याङ्कन गर्नु हो दोस्रो त्यहाँ तोकिएका सूचकाङ्कहरू चाहिँ उसले पूरा गर्नुपर्छ भन्ने चाहिँ यो निर्देशिकाले चाहिँ भन्नु हो त्यसकारण चाहिँ हामीलाई लागेको के हो भने एउटा विद्यालयमा न्यूनतम यति मापदण्ड हुनुपर्छ भनिएपछि त्यसतर्फ चाहिँ विद्यालयहरू उत्प्रेरित हुन्छन् गर्छन् र उनीहरूको आफ्नो अवस्था पनि हामीलाई जानकारी हुन्छ र अनि त्योभन्दा बढी गर्न सरकारी र गैर सरकारी निकाय सबैको चाहिँ सहयोग विद्यालयलाई हुन्छ भन्ने हो
निर्देशिका निर्माण गरेर अहिले यति बेला शिक्षा मन्त्रालयमा पुगेको छ त्यो शिक्षा मन्त्रालयमा पुगिसकेको निर्देशिका अब स्वीकृतिका लागि के गर्दै हुनुहुन्छ यहाँहरू
अब यो चाहिँ शिक्षा मन्त्रालयमा छलफलको विषय भएको छ अहिले सम्भवत यो चाहिँ स्वीकृत हुन्छ भन्ने चाहिँ मलाई लाग्छ अब यो शिक्षा मन्त्रालयले पनि आफैले स्वीकृत गर्न मिल्ने या नमिल्ने भन्ने सन्दर्भमा मात्रै यो छलफलको विषय बनेको हो भन्ने मलाई लागेको छ यदि यो स्वीकृत भयो भने यो धेरै राम्रो हुन्छ जसलाई चाहिँ हामीले वेबसाइटमा राखिदिन्छौँ र सबै विद्यालयहरूले र सबै स्थानीय तहहरूले यसलाई चाहिँ प्रयोग गर्न सक्ने अवस्था हुन्छ यदि कथम कदाचित शिक्षा मन्त्रालयले यसलाई स्वीकृत गर्न सकेन भने यसलाई ड्राफ्टकै रूपमा भए पनि हामीले स्थानीय तहहरूमा पठाइदिने र उनीहरूलाई एउटा रेफरेन्स मेटेरियलको रूपमा भोलिका दिनमा खानेपानी सरसफाई तथा स्वच्छताको विषयमा चाहिँ उनीहरूले निर्देशिका बनाउन सजिलो हुने हुन्छ भन्ने चाहिँ मलाई लाग्छ
यो निर्देशिकासँग सम्बन्धित जति पनि विद्यालयका प्रधानाध्यापक विद्यालयका शिक्षक विद्यालय व्यवस्थापन समिति त्यसै गरी शिक्षक अभिभावक संघ लगायत जो रेडियो सुनेर बसिरहनु भएको छ उहाँहरूलाई के भन्नुहुन्छ यही निर्देशिकासँग सम्बन्धित रहेर
म चाहिँ के भन्न चाहन्छु भने विद्यालय भनेको हाम्रा भविष्यका कर्णधार बालबालिकाहरूले ज्ञान सिक्ने ठाउँ हो यदि हामीले त्यहाँ राम्रो गर्न सक्यौँ भने त्यसको प्रभाव घरमा र समुदायमा पर्छ त्यसकारण चाहिँ अहिलेको हाम्रो समुदाय सरसफाइबाट जति अलिकति यसको कर्तव्यबाट जति टाढा छ त्यो कुरा चाहिँ यदि हामीले ती बालबालिकालाई चाहिँ विद्यालयमा सिकाउन सक्यौँ उनीहरूलाई त्यो अभ्यास गराउन सक्यौँ उनीहरूको आदत निर्माण गर्न सक्यौँ भने यसको समग्र समुदाय र राष्ट्रमै चाहिँ यो सरसफाइको यसको चाहिँ प्रतिबिम्ब देखिन्छ होला जस्तो लाग्छ मलाई चाहिँ
सुन्नुभयो विद्यालयमा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी निर्देशिकाको आवश्यकता निर्देशिकाले व्यवस्था गरेको मुख्य प्रावधान र निर्देशिका कार्यान्वयनमा आएपछि सामुदायिक विद्यालयको खानेपानी सरसफाई र स्वच्छतामा आउने परिवर्तनका विषयमा शिक्षा विभागका उपनिर्देशक एवं विद्यालय स्वास्थ्य तथा पोषण शाखाका प्रमुख खेमानन्द भूषालसँग गरिएको कुराकानी अब भने हामी कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला अर्को हप्ताको कार्यक्रममा खानेपानी सरसफाई स्वच्छता र पोषण सम्बन्धी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र पिटी लोपसनलाई पनि बिदा दिनुहोस् नमस्कार